सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com र मोबाइल एप सकुरा सीआईएनमा पनि सुन्न सकिन्छ। नीति तथा कार्यक्रमको तयारी अन्तिम चरणमा, सरकारको कार्यक्रमको विरोध नगर्न सांसदहरूलाई नेकपाको निर्देशन, कांग्रेसको प्रश्नमा नम्र भएर जवाफ दिन आग्रह, नागरिकलाई केन्द्रमा राखेर योजना बनाउन सुझाव।
सबै नागरिकले बजेटको उपयोग हुने किसिमको बजेटहरू ल्याउन पर्यो।
नेकपामाथि लगाएको प्रतिबन्ध नहट्ने प्रधानमन्त्रीको भनाई, विप्लवका जिल्ला इन्चार्ज सहित बाजुराका 10 जना पक्राउ, 3 दिनभित्र अपुग कर्मचारीको विवरण पठाउन स्थानीय तहलाई सरकारको निर्देशन।
यही 20 गतेसम्मको समय सीमा दिएर फर्मेट समेत दिएर माग पत्र चाहिँ पठाउनुहोस् भनेका छौं।
चितवनमा विद्यालय भर्ना अभियान प्रभावकारी, चमेरा संरक्षण क्षेत्र ओझेलमा, मुगुमा घटेन बाल विवाह, कर्णालीका घरबार विहीन परिवारको पुनर्स्थापना अभियानमा
जुन घरबार विहीन हुनुभएको छ उहाँहरू सबैलाई हामी पुनर्स्थापित गर्छौं, किनभने त्यो नागरिक अधिकार हो।
र 5 औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबलाई।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
छिमेकी मुलुक भारत संसारकै उदाउँदो शक्ति राष्ट्रको रूपमा स्थापित हुँदैछ, तर भारतको जस्तो आर्थिक समृद्धि र विकासको बाटो नेपालले समात्न सकेको छैन। नेपालको व्यापार व्यवसाय प्राय जसो भारतीय लगानीको भरमा चलेको र त्यसका कारण पनि भारतसँगको सम्बन्ध विस्तारै सुधार गर्दै लाग्नु र नेपालीहरू पनि त्यस्तै खालको व्यापार व्यवसायमा लाग्ने बाटो अप्नाउन आवश्यक छ। साथै नेपाली उद्यमी व्यवसायीले नेपालमै लगानी गर्ने वातावरण पनि बनाउन आवश्यक छ। अब खबर सृजना बरालबाट।
सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलले उठाउने प्रश्नको खण्डन मर्यादित भाषामा गर्न सत्तारूढ़ दल नेकपाले आफ्ना सांसदलाई निर्देशन दिएको छ। नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा आज बसेको संसदीय दलको बैठकमा नेकपाले आफ्ना सांसदलाई विषयको गहिराईमा पुगेर मात्र अभिव्यक्ति दिन निर्देशन दिएको हो। बैठकमा प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओलीले प्रतिपक्षले उठाएका प्रश्नको मर्यादित भाषामा प्रतिक्रिया दिन निर्देशन दिनुभयो। सरकारले आगामी शुक्रबार आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएपछि नेकपाले आज आफ्ना सांसदसँग छलफल गरेको हो। आवश्यक छलफल बिना नै सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले आपत्ति जनाइरहेका बेला नेकपाले आफ्ना सांसदलाई प्रश्नको जवाफ दिन तयारी बनाएको हो। यसैबीच प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले ललिता निवासको सरकारी जग्गा र अरू अतिक्रमित सरकारी जग्गा फिर्ता लिने तयारी भइरहेको बताउनु भएको छ। यस्तै प्रधानमन्त्री ओलीले विप्लव समूहको नेकपामाथि लगाएको प्रतिबन्ध नहट्ने दोहोर्याउनु भएको छ। प्रमुख विपक्षी सहितका दलले वार्ता र संवादबाट समाधान खोज्नुपर्ने बताए पनि प्रधानमन्त्री ओलीले प्रतिबन्ध फिर्ता लिने सम्भावना नरहेको फेरि पनि दोहोर्याउनु भएको हो। यसैबीच आजै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बाजुरा जिल्ला इन्चार्ज भूपेन्द्र विक सहित 10 जना पक्राउ परेका छन्। विकलाई बुढ़ीगंगा नगरपालिकाको अमकोटबाट प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख नायब उपरीक्षक उद्धव सिंह भाट नेतृत्वको टोलीले विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाजुरा जिल्ला इन्चार्ज भूपेन्द्र विक, सचिव भरत थापा, महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्य पवित्रा विक, जिल्ला कमिटी सदस्य अंगराज भण्डारी रहेको रेडियो बाजुरा बाजुराले खबर पठाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अबको 3 दिनभित्र अपुग कर्मचारीको विवरण पठाउन पत्राचार गरेको छ। रिक्त पदपूर्तिका लागि 753 स्थानीय तहमा माग बमोजिम कर्मचारीको विवरण पठाउन पत्राचार गरेको हो। स्थानीय तहले तोकिएको समय सीमामा विवरण पठाए असार मशान्तसम्म आवश्यक कर्मचारी छनौट गरेर पठाइसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित प्रधानले सीआईएनसँग बताउनुभयो।
यही 20 गतेसम्मको समय सीमा दिएर फर्मेट समेत दिएर माग पत्र चाहिँ पठाउनुहोस् भनेका छौँ। जसरी आउँछ त्यसरी नै हामी लोकसेवा आयोग पठाउँछौ र छोटो प्रक्रियाबाट भर्ना हुन्छ, पठाउनु होला भन्ने आशा र विश्वास राखेका छौँ।
छोटो प्रक्रिया त भन्नुभयो, कति समय लाग्छ अब कर्मचारी पूर्णतया पुग्न?
हाम्रो चाहिँ लोकसेवा आयोगसँग कुरा हुँदाखेरि 3 महिना 3.5 महिनामा चाहिँ छनौट गर्न सकिने स्थिति भएकोले गर्दा त्यो बाटोमा लोकसेवा आयोग तयारी अवस्थामा रहेको छ।
यो नयाँ आर्थिक वर्ष सुरु हुँदै गर्दाखेरि करिब कर्मचारी पुगिसक्छ,
त्यतिखेर चाहिँ हामी आशावादी बन्न सक्छौ अथवा थोरै तलमाथि थोरै दिन मात्रै हुन सक्छ।
स्थानीय तहमा अझै पनि 16,118 कर्मचारी अपुग्छन् भने संघमा 7,640 र प्रदेशमा 7,638 कर्मचारी अझै अपुग रहेका छन्। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम र श्रम ऐन 2074 कार्यान्वयन गराउन ट्रेड युनियनले दबाव दिन शुरू गरेका छन्। सरकारले घोषणा गरेका ऐन र कार्यक्रम पूर्ण रूपमा कार्यान्वयनमा नआएपछि उनीहरूले दबाव दिन शुरू गरेका हुन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रमिकले न्यूनतम पारिश्रमिक पाउन नसकेको भन्दै आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। मुलुकभर क्रियाशील ट्रेड युनियनको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले 130 अन्तर्राष्ट्रिय श्रमिक दिवस लगतै न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा योजना कार्यान्वयन गराउन कड़ाईका साथ लाग्ने घोषणा गरेको नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले बताउनुभयो।
सरकारले यसमा अत्यन्त कड़ा कदम चाल्नुपर्छ भन्ने हाम्रो मान्यता, लागू गराउने दिशामा कानून बनाएर कानून बमोजिमको निर्धारण गरेको न्यूनतम पारिश्रमिक नदिने भनेर कसैले पनि भन्न पाउँदैन, त्यही ढंगले सरकार बढ़ोस् र ट्रेड युनियनहरू पनि यो न्यूनतम पारिश्रमिक अब पनि नदिए भने हामीले हाम्रो उद्धार कहिले हुँदैन भनेर लडाई लड्नु भएको छ।
नेपालमा 44.7% श्रमिकलाई रोजगार सम्झौता नगरी काममा लगाउने गरेको एक तथ्याङ्कले देखाएको छ। नेपाल ट्रेड युनियन महासंघ जीफन्टले श्रम कानून कार्यान्वयनको अवस्था सम्बन्धी सर्वेक्षणले 44.7% श्रमिकलाई रोजगार सम्झौता नगरी काममा लगाउने गरेको देखाएको हो। मे दिवसको अवसर पारेर 59 उद्योग र प्रतिष्ठानमा गरेको सर्वेक्षणमा 61% श्रमिक नियमित रोजगारीमा रहेको पाइए पनि जीफन्डका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभएको छ।
सरकारले यसमा अत्यन्त कड़ा कदम चाल्नुपर्छ भन्ने हाम्रो
नियमित रोजगारीमा रहेको कति प्रतिशत आयो भन्दा 61%, कार्यगत समयगत वा आंशिक रोजगारीमा 39%, श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिकलाई रोजगारमा राख्ने प्रतिष्ठानहरू 23.73%, रोजगार सम्झौता भएको रोजगारी सम्झौताबाट काम गरेका श्रमिकहरू 55.93%, रोजगार सम्झौता नगरी काम लगाउने 44.07% रहेको छ।
अध्यक्ष श्रेष्ठले सर्वेक्षणमा संलग्न मध्ये 59.32% श्रमिकहरूले तोकिएको समयभन्दा बढ़ी काम गरेको पाइएको पनि बताउनुभयो। कर्णाली प्रदेश सरकारले विपदबाट घरबार विहीन भएका परिवारको पुनर्स्थापना गर्न अभियान शुरू गरेको छ। आजदेखि कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद पीड़ित आवास निर्माण सहयोग विशेष अभियान 2076 शुरू गरेको हो। यो अभियान अन्तर्गत कर्णाली प्रदेशका विपद प्रभावित जिल्लाका नागरिकहरूलाई सहयोग गर्ने लक्ष्य रहेको प्रदेश सरकारको लक्ष्य रहेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सीआईएनसँग बताउनु
कर्णाली प्रदेशमा जो चाहिँ यो प्राकृतिक प्रकोपबाट पीड़ित हुनुभएको छ उहाँहरूको पुनर्स्थापना हो। प्रदेशभरिकै नागरिकहरू जो चाहिँ तपाईँ अग्नि पीड़ित भए, बाढी पीड़ित भए, पहिरो पीड़ित भएर जुन घरबार विहीन हुनुभएको छ उहाँहरू सबैलाई हामी पुनर्स्थापित गर्छौँ, किनभने त्यो नागरिक अधिकार हो। सरकार चाहिँ घर दैलोमा पुगेर भनेर नाराले मात्रै भएन, व्यवहारमा पनि हामी रूपान्तरण गर्नुपर्छ भनेर कर्णाली प्रदेश सरकारले यो चाहिँ शुभारम्भ गरेको हो।
विपदको चर्चा आपदको सुरक्षा भन्ने नारासहित सुर्खेत जिल्लामा 2071 सालको बाढ़ीबाट प्रभावितहरूलाई पुनर्स्थापना गर्ने लक्ष्य सहित प्रत्येक परिवारलाई 3,00,000 दरले क्षतिपूर्ति दिने जनाइएको छ। साझा खबरमा अब खेल खबर। सशस्त्र प्रहरीको एपीएफ क्लबले 5 संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ। आज भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो। र साफ 18 वर्ष मुनिको फुटबल च्याम्पियनशीप नेपालमा हुने भएको छ। काठमाण्डुमा आज बसेको दक्षिण एसियाली फुटबल महासंघको साधारण सभाले साफ 18 वर्ष मुनिको पुरूष फुटबल च्याम्पियनशीप नेपालमा आयोजना गर्न दिने सहमतिको कार्यतालिका पारित गरेको छ। प्रतियोगिता यसै वर्षको सेप्टेम्बर 20 29 काठमाण्डुमा हुँदैछ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा अझै 50% बाल विवाह।
त्यतिखेर त अब भविष्यको त सोचै पनि हुन्न, अब दुःख भइरहेछ अब के।
चेतनाको कमीले बाल विवाह रोक्न मुस्किल। रेडियो रिपोर्टसँगै नेपालको एकमात्र चमेरा संरक्षण क्षेत्र ओजेलमा पर्दै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर 3 हेटौडा मकवानपुरको शैक्षिक सत्र 2076 विद्यार्थी भर्ना सम्बन्धी अनुरोध। हाम्रो नगर हाम्रो गाउँ सबै बाल बालिकालाई विद्यालय पुर्याउँ भन्ने आदर्श वाक्यका साथ भर्ना अभियान सञ्चालन भइरहेकाले आफ्नो विद्यालय सेवा क्षेत्र भित्रका विद्यालय जाने 5-12 वर्ष उमेर समूहका सबै बाल बालिकाहरूलाई विद्यालयमा भर्ना गरी अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको घोषणा गरौं। सबै बाल बालिकाले पढ्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्नु हामी सबैको सामाजिक दायित्व भएकाले सम्पूर्ण अभिभावकहरूले आफ्ना छोरा छोरीलाई नजिकैको विद्यालयमा भर्ना गरौं। आफ्ना टोल छिमेकका बाल बालिकाहरूलाई समेत विद्यालय भर्ना गर्न प्रोत्साहन गरी पढ्न पाउने बाल अधिकारको सम्मान गरौं। सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर 3 हेटौडा।
के तपाईँ कार्यथलोमा हुने हिंसा र दुर्व्यवहारबाट पीड़ित हुनुहुन्छ?
यदि हुनुहुन्छ भने सहेर नबस्नुहोस्, आवाज उठाउनुहोस्।
काम गर्ने ठाउँमा तपाईँमाथि शारीरिक मानसिक वा यौन जन्य कुनै पनि हिंसा भएको छ भने यो कानून त दण्डनीय छ।
कार्यथलोमा हुने यस्ता हिंसा र दुर्व्यवहार विरुद्धको अभियानमा आजै सहभागी हुनुहोस्।
तपाईँमाथि कुनै पनि प्रकारको हिंसा भएको छ भने 01422217601526078 वा टोल फ्री नम्बर 1660100019 फोन गरेर जानकारी गराउन सक्नुहुनेछ।
कार्यथलोमा हुने सबै प्रकारका हिंसा र दुर्व्यवहार विरुद्ध होमनेट नेपालको अगुवाईमा केयर नेपाल र कुराको सहकार्य।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। नेपालकै एकमात्र चमेरा संरक्षण क्षेत्र ओझेलमा पर्दै गएको छ। पर्याप्त प्रचार प्रसारको कमी र सम्बन्धित निकायको व्यवस्थाका कारण 2070 सालमा घोषणा गरिएको चमेरा संरक्षण क्षेत्र ओझेलमा परेको हो। चमेरा दिनानुदिन लोप हुन थालेकाले कपिलवस्तु नगरपालिका 3 देवाडगढियामा 1 हेक्टर क्षेत्रलाई 5 वर्ष अघि संरक्षण क्षेत्र घोषणा गरिएको थियो। रेडियो परिवर्तन कपिलवस्तुले खबर पठाएको छ। देशका विभिन्न ठाउँमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको घटना सार्वजनिक भइरहँदा काली गण्डकी नदी समेत व्यक्तिको नाममा रहेको खुलासा भएको छ। पर्वतको सहर्ष धारादेखि अमाधिसम्मको करिब 2 किलोमिटर दूरीमा नदीको क्षेत्र व्यक्तिको नाममा रहेको पाइएको रेडियो शालिग्राम पर्वतले खबर पठाएको छ। हाम्रो नगर हाम्रो गाउँ सबै बालबालिकालाई विद्यालय पुर्याउँ भन्ने नारासहित शुरू भएको विद्यार्थी भर्ना अभियान रत्ननगर नगरपालिका चितवनमा प्रभावकारी हुँदै गएको छ। सरकारले जारी गरेको विद्यार्थी भर्ना अभियानमा यति बेला जनप्रतिनिधि शिक्षक अभिभावक र शिक्षा प्रेमीहरूले घर दैलोमा गएर आफ्नो अभियान सञ्चालन गरिरहेका छन्। यति बेला सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या कम भइरहेको बेलामा भर्ना अभियानले विद्यार्थी संख्या थप्न मद्दत पुर्याउने विद्यालयका प्रधान अध्यापकहरूले विश्वास गरेका छन्। रेडियो अर्पण चितवनले खबर पठाएको छ। गर्मी समय लागेपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा मौसमी रोगका बिरामीहरू बढ़न थालेका छन्। झाडा पखाला टाइफाइड भाइरल ज्वरो रुघाखोकी आउँ र हैजा जस्ता रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी कुलबहादुर राहुलले बताउनु भएको छ। रेडियो बाजुरा बाजुराले खबर पठाएको छ। हुम्लाको खारपुनाथ गाउँपालिकामा रहेको खारपुनाथ सड़क खण्डको घुम्ने ठाउँमा पहिरो जाँदा एउटा स्काभेटर समेत कर्णाली नदीमा खसेको छ। सड़क खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काभेटर पुरिदा चालक विष्णु बुढा समेत घाइते हुनुभएको छ। घाइते चालक बुढालाई उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयमा लगिएको रेडियो कर्णाली आवाज हुम्लाले खबर पठाएको छ। मुगुमा बाल विवाह हुने क्रम विस्तारै कम हुँदै गए पनि चीनसँग सीमा जोड़िएको मुगुम कार्मारोङ गाउँपालिकामा भने बाल विवाहको समस्या अझै उस्तै छ। लामा समुदायमा अहिले 50% बाल विवाह गरिरहेका छन्। मुगुबाट हरिलाल नेपालीको रिपोर्ट।
खै अब त्यो अब भविष्यको सोचाइ भन्नु त्यही अब बच्चा होइन त्यस्तै अब त्यस्तै त्यस्तै हो त्यतिखेर त अब भविष्यको त सोचाइ पनि हुन्न त्यही अब दुःख भइरहेछ अब के।
मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर 6 सुनिता लामाले 18 वर्षकै उमेरमा विवाह गर्नुभयो। 19 वर्षको उमेरमा बच्चा पनि जन्मियो। सानैमा पारिवारिक बोझले थिचेपछि उहाँ चिन्तित हुनुहुन्छ।
अन्त त्यस्तै चलन समाजको मान्छेले अब एक्लै बिग्रियो भने त्यो गाउँ बिग्रिन्छ भन्ने त्यस्तै कुरा हो।
सोही ठाउँकी साङमु लामालाई पनि पढ्न लेख्न र जागिर खान मन थियो तर परिवारको दबावमा बिहे भयो।
म 10 क्लाससम्म पढे। अहिले किनभने विवाह गरेर यस्तै बुवा आमा नै मागेर दिएछन्। केही पर्यो विवाह गरेर हाम्रो चलनमा विवाह गरेर त्यहाँ पढ्नै दिन तपाईँ चलनमा विवाह गरेपछि विवाह गरेपछि पढ्नै दिन पढ्न मन थियो किनभने अब विवाह गरेर यस्तै दुःख छन् बच्चा जन्मे अब यस्तै अर्का घर पुगे पढ्नै दिँदैन।
मुगुम कार्मारोङ गाउँपालिकामा हुने विवाह मध्ये 50% विवाह 20 वर्ष भन्दा कम उमेरमा हुने गरेको छ। चेतना स्तर र शैक्षिक अवस्था कमजोर भएकाले बाल विवाह नघटेको स्थानीय युवा उर्गिन लामा बताउनुहुन्छ।
जब बाल बालिकाहरू 16-17 वर्षकै उमेरमा चाहिँ बिहे गरेर गएका संख्याहरू धेरै नै छन्। जो विवाह गर्नेको संख्याको अनुमानित 40-50% बाल विवाहमा हुन्छ भन्ने कुरा चाहिँ हामी अनुमान गर्न सक्छौँ। बाल विवाह सम्बन्धी जनचेतनाको अभाव हो भन्छौ, धेरैजनाले त्यो भन्ने गरेका छौ, तर त्यति मात्रै पनि होइन। यसको एउटा कारक बिन्दु भनेको जनसमुदायहरू समक्षमा चाहिँ उनीहरूले चेतना स्तर मात्रै होइनन् जुन कार्यान्वयनको पक्षमा चाहिँ उनीहरू अपनता भएकै हो।
बाल विवाह गरेकै कारण विद्यालय छोड्ने दर पनि बढ्दै गएको बताउनुहुन्छ बुद्ध माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक चित्रबहादुर ओली।
यो बाल विवाह करण बेगमा सबैभन्दा बढी हुने भनेको बाल विवाह नै हो। विशेष गरेर जनचेतना कमी र यो अशिक्षा गर्दा बढी भइरहेछ र रीतिरिवाज छ नि यहाँको त्यसले गर्दा नि बढी बाल विवाह भइरहेछ।
बाल विवाहले गर्दा किशोरी तथा महिलाहरूमा शारीरिक समस्यासँगै मनोवैज्ञानिक र शैक्षिक सामाजिक समस्या पनि देखिएको छ। हरिलाल नेपाली, CIN रेडियो मुगु गमगढी।
साझा खबरमा अब हेलो CIN गीता चिमुरियाबाट।
महोत्तरीको बर्दीवास नगरपालिका वडा नम्बर 10 परवेन्द्र यादवले हाम्रो फेसबुक पेजमा लेख्नु भएको छ, हाम्रो वडा बाल विवाह मुक्त क्षेत्र घोषणा भइसकेको छ। नागरिक बडापत्रमा पनि यो विषय लेखिएको छ। तर 14-15-16 वर्षसम्म उमेरका छोरीहरू र केही छोराहरूको पनि विवाह भइरहेको छ। यस विषयमा कसैले पनि चासो दिएका छैनन्। परवेन्द्रजी, तपाईँले राख्नु भएको विषय हामीले बर्दीवास नगरपालिका वडा नम्बर 10 वडा अध्यक्ष धनलाल श्रेष्ठलाई सोधेका थियौं।
भाइले चाहिँ अब भइरहेको छ होइन, मागेको छ होइन, भागेर जाने क्रम चाहिँ अलिक रोक्न सकेका छैनन्। भागेर जाने क्रम चाहिँ रोक्नुलाई अलिक गाह्रै पर्यो, एकजना त्यस्तो छ।
संसदमा सत्तारूढ र प्रतिपक्षी दलका नेताहरू बीच आरोप प्रत्यारोप चलेको विषयमा आज बिहानको साझा खबरमा समाचार सुनेपछि नवीन शर्माले हाम्रो फेसबुक पेजमा लेख्नु भएको छ, नेताहरू आफ्नो विषयलाई लिएर संसदमा आरोप प्रत्यारोप गरिरहेका छन्। नागरिकका विषय कसले उठाइदिने? सुखी नेपाली समृद्ध नेपालको नारा नारामै सीमित होला जस्तो छ। सर्लाहीका रामजी यादवले हाम्रो फेसबुक पेजमा लेख्नु भएको छ, मलङ्गा नगरपालिका वडा नम्बर 12 सरकारी नम्बर प्लेटको मोटरसाइकल जनप्रतिनिधिले नचढ़ी अरू व्यक्तिहरूले नै प्रयोग गरिरहेका छन्। किन यस्तो भएको होला? यस विषयमा हामीले वडा नम्बर 12 वडा अध्यक्ष राम दरेश रायलाई सोधेका थियौं। उहाँले वडा नम्बर 12 मोटरसाइकल अरूले प्रयोग नगरेको र आफैले चलाइरहेको भन्दै यो सूचना गलत भएको हामीसँग बताउनुभयो।
सुन्नु न, केही छैन, त्यो 12 होइन, 11 त्यसो गरे त, तर यो 12 गरे होइन, अहिले पनि म आफ्नो मोटरसाइकल आफै राखे हो, 11 गरे हो त्यसै।
तपाईँ जुनसुकै बेला हाम्रो फोन नम्बर 01-5260-646 फोन गरेर आफ्ना प्रश्न रेकर्ड गर्न सक्नुहुनेछ।
तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नागरिकका समस्या समाधान हुने खालको नीति तथा कार्यक्रम बनाउन सरकारलाई सुझाव।
रेल ल्याउँछु, हवाई जहाज चलाउँछु, ठूला ठूला एयरपोर्ट बनाउँछु भनेर त्यस्ता किसिमको हावादारी बजेट ल्याएर खर्च नहुने आशा देखाएर निराश बनाउने किसिमको हुनु भएन।
नीति तथा कार्यक्रम आफू अनुकूल बनाउन सांसदहरूको दबाव, रेडियो रिपोर्टसँगै बजेटले समेटेको क्षेत्र पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। निमन्त्रणा तीर्थहरूको शिरोभाग पुण्यभूमि नेपालको गरिमा उठाउने महान संकल्पका साथ नमुना बद्रीनारायण धाम सहितको नारायण आध्यात्मिक केन्द्रको बृहत्तर प्रसार र विकासका निम्ति अपूर्व ऐतिहासिक र अक्षय गीता ज्ञान महाअनुष्ठानमा सहभागी बनौ, ज्ञान अमृत पान गरौं। मिति 2076 वैशाख 23 देखि वैशाख 30 गते सम्म। स्थान नागार्जुन नगरपालिका 4 सीतापाइला चौक काठमाडौँ। आयोजक नारायण पोखरेल प्रतिष्ठान। सबै जुटौं, सबै उठौं, महाअभियानमा कोही पनि नछुटौं।
सर्वोत्कृष्ट पिक्चर क्वालिटी भएको डिसहोमका मासिक प्याकेजहरू अब बजारमै सबैभन्दा कम शुल्कमा।
हेर्नुहोस् कुनै पनि प्याकेज तपाईँले चाहेको मूल्यमा।
न्यूनतम रु 250 बेसिक प्याकेज,
रु 300 मिडियम प्याकेज, रु 350 सुपर एचडी प्याकेज, प्रिमियम एचडी प्याकेज, रु 400 उपलब्ध छ।
डिसहोम, खुशी अन गरौ।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले आर्थिक वर्ष 2076-77 लागि आवश्यक नीति तथा कार्यक्रमको तयारी अन्तिम चरणमा पुर्याएको छ। नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो शुक्रबार 20 गते संसदमा पेश गर्नुहुनेछ। यस वर्षको नीति तथा कार्यक्रम कस्तो बनाउनु पर्ला? सांसदहरूको सुझाव सहित सुविता रिसालको रिपोर्ट।
सत्ता पक्षका सांसदहरूले ज्येष्ठ नागरिक भत्ता वृद्धि, बेरोजगारी समस्या समाधान, शिक्षा, स्वास्थ्य र रोजगारीको विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउन सरकारलाई सुझाव दिएका छन्। राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न सत्ता पक्षका सांसदले सुझाव दिँदै गर्दा प्रतिपक्षका सांसदहरूले भने रेल र पानी जहाजका विषय छोडेर नागरिकका जीवनस्तरसँग जोडिने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। कांग्रेस सांसद अत्तहर कमाल मुसलमान,
शिक्षा, स्वास्थ्य, खाने पानी जो आधारभूत कुराहरू छ, एउटा नेपाली जनताको लागि, एउटा नागरिकको लागि, सबै नागरिकले बजेटको उपयोग हुने किसिमको बजेटहरू ल्याउन पर्यो। यो हावादारीमा रेल ल्याउँछु, हवाई जहाज चलाउँछु, ठुला ठुला एयरपोर्ट बनाउँछु भनेर त्यस्ता किसिमको हावादारी बजेट ल्याएर खर्च नहुने आशा देखाएर निराश बनाउने किसिमको हुनु भएन।
बजेट अधिवेशन अघि आफ्नो निर्वाचन क्षेत्र पुगी नागरिकका गुनासा सुनेर फर्किएका सांसदहरूले तीनै गुनासा टिपेर सरकारलाई सुझाव दिइरहेका छन्। सामाजिक सुरक्षा सहित ज्येष्ठ नागरिक भत्ता बढ़ाउने, रोजगारीको अवसर बढ़ाउने, संघीयताका विषयमा देखिएको अलमल्पना हट्ने खालको नीति लिन सरकारलाई सांसदहरूको आग्रह छ। मुगुका सांसद गोपाल बहादुर बम,
वृद्ध भत्ताको कुरा निकाल्दा छन् एकदम गाउँको दाजुभाइहरूले होइन, अनि बेरोजगारी समस्या निकै नै छ गाउँमा। स्थानीय सरकार छ, प्रदेश सरकार छ, केन्द्रीय सरकार छ, स्थानीय सरकारबाट के हुने, प्रदेश सरकारबाट के हुने, केन्द्र सरकारले चाहिँ के कुरा गर्ने अलमल छ।
किसान, साना उद्यमी, पिछड़िएका वर्ग तथा क्षेत्रको प्राथमिकता हेरेर बजेट बनाउन पनि सांसदहरूको सुझाव छ। महिलाहरूको वृत्ति विकास हुने गरी र ल्याएका योजना कार्यान्वयन गर्न सकिने खालका कार्यक्रम ल्याउनु पर्ने बताउनुहुन्छ सांसद उमा रेग्मी।
सर्वप्रथम त महिला मैत्री हुन पर्यो, अर्को कुरो बजेटमा कनिका गत साल छर्या जस्तो छर्ने खालको नीति कार्यक्रम आउनु भएन। जुन योजना गर्ने हो त्यसलाई सत्य हुने सकिने किसिमले नीति कार्यक्रम आउनु पर्यो। जनताका आधारभूत कुराहरूलाई विशेष ध्यान दिनु पर्यो।
नीति तथा कार्यक्रमकै आधारमा बजेट विनियोजन हुने भएकाले सांसदहरू आफ्नो क्षेत्र अनुसारको विषयलाई प्राथमिकतामा पारिदिन आग्रह गर्दै मन्त्री र प्रधानमन्त्रीलाई पनि भेटिरहेका छन्। ठूला विषयलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा ढिलाइ हुनुभन्दा नागरिकलाई सिधै छुने खालका कार्यक्रम समेट्न उनीहरूको सुझाव छ।
नमस्ते, म नवराज रावल, सुर्खी निर्वाचन क्षेत्र नम्बर 2। बजेट जनमुखी हुनु पर्यो, बजेट जनतालाई प्रभावित गर्ने खालको हुनु पर्यो, योजनाको सम्बन्धमा राष्ट्रिय गौरवको अवस्थालाई ध्यान दिने ठूला गौरवका आयोजनाहरूलाई ध्यान दिने कुरा गर्नु पर्यो होइन।
राष्ट्रिय योजना आयोगले 9 खर्ब 9 अर्बको बजेट सिलिङ तोकेको छ। त्यसभित्र आफ्नो क्षेत्रकादेखि पार्टीका योजनासम्म पार्न लभिङ गर्नुपर्ने दबावमा सांसद देखिन्छन्। हरेक मन्त्रालयमा नीति तथा कार्यक्रममा भन्दा बजेट केन्द्रित योजना दिन पनि सांसदको लर्को देखिन्छ। सोभिता रिसाल, सीआईएन, काठमाडौँ।
सांसदहरूले आफ्नो क्षेत्र र विषय अनुसार नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताइरहँदा विज्ञहरूले भने नागरिकको जीवनस्तर छुने खालको नीति तथा कार्यक्रम र बजेट आवश्यक रहेको सुझाव दिएका छन्। साथी स्नेह कर्णले अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग यस्तै सुझाव लिनुभएको छ।
सबभन्दा पहिला त यो संघीयताको कार्यान्वयनको विषयलाई प्राथमिकतामा राख्नु पर्यो। दोस्रो कुरा, संविधानले मौलिक हकको व्यवस्था जुन गरेका छ त्यो मौलिक हकमा व्यवस्था गरेका र ती अनुसारका कानूनहरू बनेका छन् कुराको सम्बोधन हुनु पर्यो। र तेस्रो, अब हामीले समृद्धिको कुरा गरेका छौँ, उच्च आर्थिक वृद्धिको कुरा गरेका छौँ, त्यस कारणले गर्दा पूर्वाधारको क्षेत्रमा पर्याप्त लगानी राज्य क्षेत्रबाट पनि हुने र निजी क्षेत्रबाट पनि आउने किसिमको प्रबन्ध सहितको चाहिँ बजेट आउनु पर्यो।
कुन कुन कुरालाई प्राथमिकतामा राखेर बजेट ल्याउनु पर्छ?
शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि समेतका विषयलाई एउटा प्राथमिकतामा राख्ने र कृषिलाई आधुनिकरण गर्ने, त्यसलाई औद्योगिकरण गर्ने, औद्योगिकरणको आधार चाहिँ कृषि र खनिज क्षेत्रलाई बनाउने, त्यो किसिमले बजेट ल्याउनु पर्छ।
सरकारले महत्वाकांक्षी भनेर गत वर्ष पनि बजेट ल्याएको थियो, अब यसपालि पनि बजेट ल्याउँदैछ। कार्यान्वयन हुने गरी बजेट ल्याउनको लागि सरकारले के कुरामा ध्यान दिनुपर्छ?
गत सालको बजेट गन्तव्यलाई मात्रै हेर्नु हो भने पनि ती चुनौतीहरू के छन्, हाम्रा प्राथमिकताहरू के छन् र बजेटको उद्देश्य के हुनुपर्छ भनेर विगतका बजेटहरूले भनेका छन्, त्यो कुरामा विमति राख्नुपर्ने कुरा छैन। त्योभन्दा केही थप कुराहरू अन्तर्राष्ट्रिय स्तरमा हामीले चाहिँ नि जस्तो चिनसितैकै विषयको कुरा छ र दिगो विकासको लक्ष्य हासिल गर्ने विषय छ, यी कुराहरूलाई आधारको रूपमा लिनु पर्दछ, नीतिमा राख्ने, कार्यक्रममा राख्ने, तर त्यसलाई हामीले कुन तहसम्म कार्यान्वयन गर्यौं भन्ने कुराको लेखाजोखा नगर्ने हाम्रो जुन परिपाटी छ त्यो परिपाटीलाई बदल्नु पर्यो, हिजोको कार्यशैलीलाई बदल्नु पर्यो र जसरी नीति, संविधान, राज्य प्रणाली, शासकीय प्रणालीमा परिवर्तन भएको छ, कार्यव्यवहार, पद्धति र प्रविधिमा पनि त्यही ढंगले परिवर्तन गर्नु पर्दछ।
यसपालिको बजेट ल्याउँदाखेरि सरकारले ठूला आयोजनालाई प्राथमिकता दिने हो कि नागरिकसँग जोडिएका मुद्दालाई प्राथमिकता दिनुपर्ने हो?
अब दुईटै कुरालाई सन्तुलित ढंगले ल्याउनु पर्छ। ठूला आयोजनाहरू सम्पन्न भएन भने हामीसित पर्याप्त पूर्वाधार तयार हुँदैनन्। अहिलेको लागि अर्थतन्त्रलाई भाइब्रेट गर्ने र भोलिको लागि विकासको आधार तयार गर्ने विषय भनेको पूर्वाधार निर्माण हो र साथसाथै जनजीविकासँग जोडिएका, उत्पादनसँग जोडिएका साना परियोजनाहरू जस्तै सिंचाइको क्षेत्रमा, खानेपानी, स्वास्थ्यको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, ऊर्जाको क्षेत्रमा साना परियोजना, साना कार्यक्रम जसले सानो पुँजीलाई पनि परिचालन गर्छ, समुदायलाई पनि परिचालन गर्दछ, घरेलु तथा साना उद्योगहरूलाई गति दिन पनि उनीहरू त्यसलाई चाहिँ एउटा स्थान दिनलाई पनि कामयाब हुन्छन्, त्यस्ता कार्यक्रमहरूलाई पनि सँगसँगै लैजानुपर्छ।
अर्थविद डाक्टर चन्द्रमणि अधिकारी, स्थायी र शक्तिशाली सरकारले मेहनत गरेर जनअपेक्षा अनुसारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु आवश्यक छ। सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलले उठाउने प्रश्नको खण्डन मर्यादित भाषामा गर्न सत्तारूढ़ दल नेकपाले आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अबको 3 दिनभित्र अपुग कर्मचारीको विवरण पठाउन पत्राचार गरेको छ। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम र श्रम ऐन 2074 कार्यान्वयन गराउन ट्रेड युनियनले दबाव दिन शुरू गरेका छन्। सशस्त्र प्रहरीको एपीएफ क्लबले 5 संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ र साफ 18 वर्ष मुनिको फुटबल च्याम्पियनशीप नेपालमा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद। भोलि वैशाख 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई भने म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।